الرحمن الرحیم بابو فضلی من استبرأ لدینه یہ باب جو امام بخاری رحمت اللہ علیہ نے یہاں پر قائم فرمایا ہے تو اس کے پیچھے مقصد کیا ہے باب قائم کرنے کا؟ نمبر ایک، ایمان کے ساتھ اعمال بھی ضروری ہے، صرف ایمان انسان کے لیے کافی نہیں ہے بلکہ ایمان کے ساتھ اعمال بھی ضروری ہے۔ اب ایمان کے ساتھ جو اعمال ضروری ہے تو اس میں آہستہ آہستہ ترقی فرما رہے ہیں کہ پہلے بیان کیا فرائض اور مستحبات کو کہ بھئی یہ چیزیں فرض ہے شریعت میں، یہ چیزیں مستحب ہے، یہ چیزیں سنت ہے۔ اب یہاں ترقی کرتے کرتے پہنچے کہ دین کے اندر مشتبہات سے اپنے آپ کو بچانا یہ بھی ایمان اور دین کا اہم ترین شعبہ ہے، کہ جس طریقے سے آدمی کچھ نیک اعمال کرے، فرائض کرے، مستحبات کو انجام دیوے، بالکل اسی طریقے سے مشتبہات سے اپنے آپ کو بچانا یہ بھی بہت اہم اور بہت ضروری ہے۔ استبرأ لدینہ ای لحفظ دینہ، لدینہ کا مطلب ہے لحفظ دینہ، اپنے دین کی حفاظت کے واسطے۔ دوسرا معنی ہے لدینہ ای لأجل دینہ، اپنے دین کو سلامت رکھنے کے خاطر۔ تو دین کو سلامت رکھنے کے لیے یا دین کی حفاظت کے واسطے۔ تیسرا ترجمہ کرتے ہیں دین کو پاک صاف رکھنے کے لیے۔ اب من استبرأ کا مطلب کیا؟ دین پر اثر کرنے والی چیزوں سے اپنے آپ کو بچانا، جو چیزیں انسان کے دین کے اوپر اثر انداز ہو سکتی ہے ایسی چیزوں سے اپنے آپ کو بچانا۔ نمبر دو، جن کاموں کی وجہ سے لوگ ہماری دینداری پر لب کشائی کرے، زبان درازی کرے، ایسی چیز سے اپنے آپ کو بچانا۔ تیسری بات، اپنے آپ کو شبہات والی چیزوں سے بھی بچا کر کے رکھنا، مشتبہ اور شبہات والی چیزوں سے بھی بچا کر کے رکھنا۔ تو فضلی من استبرأ کے اندر تین باتیں، ہماری دینداری پر اثر کرنے والی چیزوں سے اپنے آپ کو بچا کر کے رکھے، ہماری دینداری پر لب کشائی کرانے والی چیز، لوگوں کو زبان درازی کرنے کا موقع ملے ایسی چیز سے بچانا، اور نمبر تین، اپنے آپ کو مشتبہ امور سے بچا کر کے رکھنا۔ شریعت کے اندر جو چیزیں حرام ہیں اس سے تو بچنا ہی بچنا ہے ہر آدمی کو، جو چیزیں حلال ہے اس کو آدمی اپنی ضرورت کے مطابق اپناوے، استعمال کرے۔ لیکن ایک تیسری چیز ہے جس کو کہا جاتا ہے مشتبہات۔ اب یہ مشتبہات جتنی بھی چیزیں ہیں ان چیزوں سے بھی ہمیں اپنے آپ کو بچانا ہے، अपने दीन की हिफाजत के वास्ते, कि जब आदमी अपने आप को मुश्तबेहात से बचाएगा तो उसके दीन की हिफाजत होगी, उसका दीन पाक और साफ रहेगा, उसकी दीनदारी के ऊपर किसी को लब कुशाई का मौका नहीं मिलेगा। तो मुश्तबेहात से इंसान जब अपने आप को बचाएगा तो किसी दूसरे आदमी को उसकी दीनदारी पर लब कुशाई करने का, ज़बान दराजी करने का मौका नहीं मिलेगा। मुश्तबेहात से अपने आप को बचा के रखेगा तो उसके दीन के ऊपर कोई असर नहीं आएगा, उसका दीन और उसकी दीनदारी बिल्कुल सालिम रहेगी। जब मुश्तबेहात से अपने आप को बचाएगा तो फिर कोई जो है उसके ऊपर किसी तरह की उंगली नहीं उठा सकेगा, उसके दीन की हिफाजत हो जाएगी, उसका दीन पाक और साफ रह जाएगा। ये हैं इस्तबर अलिदीनिही का मतलब, कि ये बाब इस बात की फजीलत के बयान के अंदर है कि कोई आदमी पाक साफ रखे अपने दीन के खातिर, पाक साफ रहे अपने दीन की हिफाजत के लिए, पाक साफ रहे अपने दीन को बचाने के वास्ते, उसकी फजीलत के बयान के अंदर ये बाब है। ऊपर वाले बाब के साथ इसका रब्त इस तरीके से होगा कि साबिका हदीस के अंदर एहसान के बारे में बात कही गई थी। तो आदमी को अगर सिफत एहसान अपने अंदर हासिल करना है तो मुश्तबे उमूर से अपने आप को बचाना बहुत ज़रूरी है, तो ही सिफत एहसान कामिल तौर पर हासिल होगा। जब मुश्तबे चीज़ से बचेगा तो कामिल तौर पर सिफत एहसान आएगी, बल्कि आदमी मुश्तबे चीज़ों के अंदर पड़ा रहे तो सिफत एहसान कामिल तौर पर हासिल हो सकती नहीं है। तो ऊपर वाली रिवायत के अंदर जो मल एहसान फरमाया था, तो एहसान का कमाल आदमी को उसी वक्त हासिल होगा जब आदमी अपने आप को मुश्तबेहात से भी बचा करके रखेगा। अब ये जो मुश्तबेहात है, ये मुश्तबेहात इंसान की दीनदारी का उसमें इम्तिहान भी है। कैसे दीनदारी का इम्तिहान है? कि भाई जो चीज़ें शरीयत में बय्यिन हराम है उससे तो हर आदमी बचता है, जो आज चीज़ शरीयत में बय्यिन हलाल है उसको लोग बेधड़क अपनाते हैं, अपना सकते हैं, लेकिन मुश्तबेह चीज़ से आदमी बचता है कि नहीं बचता, इसमें आकर आदमी की दीनदारी का इम्तिहान हुआ करता है। इसीलिए आपने फारसी की एक किताब में एक शेर पढ़ा, चेस्त तकवा तर्क शुबहा तो हराम, के तकवा किस चीज़ का नाम है, यानी कामिल तकवा किसको कहते हैं? तो कहा आदमी मुश्तबेह चीज़ को भी छोड़ देवे इसका नाम है कामिल तकवा। बाकी हराम से तो बहुत से मुसलमान अपने आप को बचाते हैं, जो हराम बय्यिन है, हराम वाज़े हैं, लेकिन ईमान और दीनदारी और एहसान का इम्तिहान मुश्तबे उमूर के अंदर हुआ करता है कि आदमी अपने आप को मुश्तबे उमूर से बचाता है कि नहीं बचाता है, वहाँ आकर आदमी के ईमान का और दीनदारी का इम्तिहान हुआ करता है। अब समझो मुश्तबिहात किसको कहते हैं, ये अहम मसला है मुश्तबिहात को समझने का। नंबर एक, शरीयत के अंदर नुसूस के अंदर जिन बातों के मुतालिक तआरुज वाके हो जावे, दो तरफ की नुसूस आ गई जिन चीज़ों के बारे में, बाज़ नुसूस से पता चलता है कि ये चीज़ जो है इंसान के लिए इस्तेमाल करना सही है, بعض نصوص سے پتہ چلتا ہے کہ استعمال کرنا غلط ہے، نصوص کے اندر تعارض ہو جائے. نمبر دو، قیاس کے اندر تعارض ہو جائے کہ آدمی وہ چیز صریح تو نہیں ہے نص کے اندر، لیکن قیاس کے اندر تعارض ہو جائے. کسی امام کا اجتہاد کہتا ہے کہ یہ چیز صحیح اور جائز ہے، کسی امام کا اجتہاد کہتا ہے کہ یہ چیز صحیح اور جائز نہیں ہے، تو قیاس کے اندر تعارض ہو جائے وہ چیز بھی کہلاتی ہے مشتبہ. تو نصوص کے اندر تعارض ہو جاوے یا قیاس کے اندر تعارض ہو جاوے، دوسرے لفظوں میں یوں کہہ سکتے ہیں کہ حلت اور حرمت دونوں کے مقتضی نصوص اور دلائل ہو وہ مشتبہات ہے. حلت اور حرمت دونوں کو مقتضی نصوص اور دلائل ہو وہ مشتبہات کہلاتے ہیں. یعنی کچھ چیزیں ایسی ہے کہ جس کے متعلق دلائل اور نصوص حلت کو بھی بتلاتے ہیں اور حرمت کو بھی بتلاتے ہیں، دونوں طرح کے بتلاتے ہیں، تو اس کو کہا جاتا ہے مشتبہات. اور یہ مشتبہ چیز کو کامل تقویٰ والا آدمی ہی ترک کرتا ہے. جس کے اندر اللہ تعالیٰ نے کمال تقویٰ رکھا ہے وہی آدمی ایسی چیز کو ترک کرتا ہے، چھوڑتا ہے. جی
محمد ابن اسماعیل ابن ابراہیم الجعفری الجفانی البخاری رحمہ اللہ تبارک و تعالی، اللہم انفعنا بعلومه وعلومه آمین یا رب العالمین. انه قال حدثنا قنعیم قال حدثنا زکریا عن ابی قال سمعت نعمان بن بشیر یقول سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول الحجر بینهما الحرم بینهما مشتبهات لا یعلمها كثير من الناس، ومن اتقى المشبهات استبرا لدینه وعرضه، ومن وقع في الشبهات قد ترعى يرعى حول الكمام يوشك ان يواقعه، الا وان لكل ملك كمن، الا ان كم الله في رزقه وكرمه، الا وان في الجسد مضغة اذا سمحت سمح الجسد كله، واذا فسدت فسد الجسد كله، الا وهي القلب.
یہ روایت حضرت نعمان ابن بشیر رضی اللہ تعالی عنہ سے ہے. یہ صغار صحابہ میں سے ہیں. صحیحین میں 16 حدیثیں ان سے منقول ہے، اور اس سند سے یہ بات سامنے آتی ہے کہ حضرت نعمان ابن بشیر رضی اللہ تعالی عنہ کو حضرت نبی کریم صلی اللہ علیہ وسلم سے بلا واسطہ حدیث سننے کی سعادت حاصل ہے. باقی دوسرے طرق کے اندر چونکہ یہ سیگار میں سے ہیں، اسی لیے عام متن یہ ہوتا ہے کہ سیگار صحابہ کبار صحابہ سے سن کر کے روایت نقل کرتے ہیں، لیکن یہاں سمعتو کا لفظ صراحتاً موجود ہے کہ سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول، گویا کہ حضرت نعمان ابن بشیر رضی اللہ تعالیٰ عنہ کو بلا واسطہ حضرت نبی کریم صلی اللہ علیہ وسلم سے سماعت کی سعادت حاصل ہے. ہجرت کے بعد انصار میں سب سے پہلی ولادت ان کی ہوئی ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم جب مدینہ منورہ تشریف لے گئے تو انصار میں جو سب سے پہلے بچے کی ولادت ہوئی وہ تھے حضرت نعمان ابن بشیر رضی اللہ تعالیٰ عنہ. اس سے اندازہ لگاؤ کہ نبی کریم صلی اللہ علیہ وسلم کے وصال کے وقت پر ان کی عمر کو 10-11 سال رہی ہوگی، لیکن اس عمر کے باشعور بچے بھی बड़ों से सुनी हुई बातों को नकल किया करते हैं। आप में से बहुत सो को 10-11 साल की उम्र के अंदर किसी से सुनी हुई कोई ख़ास बात जहन के अंदर महफूज हुई होती है कि मैं इस उम्र में था तो फुला बुज़ुर्ग ने यूँ फरमाया था, या फुला उस्ताद ने यूँ किया था, या अब्बा जान ने मेरे साथ ये किया था, वो याद रह जाता है। इसलिए सीमा साबित है, मुमकिन है, नामुमकिन नहीं है। और मुहाजिरीन में सबसे पहली विलादत हज़रत अब्दुल्ला इब्ने ज़ुबैर रदी अल्लाहु ताला अन्हु की हुई थी। तो ये एक तारीखी चीज़ है कि अंसार में हिजरत के बाद सबसे पहली विलादत हज़रत नौमान इब्ने बशीर की, और मुहाजिरीन के अंदर सबसे पहली विलादत हज़रत अब्दुल्ला इब्ने ज़ुबैर रदी अल्लाहु ताला अन्हु की। ये जो हदीस यहाँ पर है उसको बहुत से हजरात ने सुलसे दीन करार दिया है। सुलुसे दीन यानी दीन का एक तिहाई हिस्सा इसको करार दिया है। क्यों इसको सुलसे दीन करार दिया? इन्नमल आमालु बिन नियात यानी इखलास। नंबर दो, ये हदीस इस बाब वाली। नंबर तीन, मिन हुस्नी इस्लामिल मरई तरकुहु माला यानी ही। ये तीन हदीस के मजमुए को कुल दीन करार दिया गया कि जो आदमी इन तीन हदीस पर अमल कर लेगा समझो कि उसको कुल दीन हासिल हो गया। पहली चीज इन्नमल आमालु बिन्नियात वाली हदीस, नंबर दो ये रिवायत जो हज़रत नौमान इब्ने बशीर से नकल हो रही है वो, और नंबर तीन मिन हुस्नी इस्लामिल मरई तरकुहु माला यानी। और बाज़ हज़रात ये कहते हैं कि वो जो रिवायत है ला युमिनु अहदुकुम हत्ता युहिब्ब ली अखीही मा युहिब्ब ली निनफ्सिही, वो है तीसरी हदीस। तो गया कि इन तीन हदीस के मजमुए को कुल दीन करार दिया गया। जब ये तीन हदीस का मजमुआ कुल दीन है तो ये एक हदीस कही जाएगी सुलसे दीन, कि ये दीन का एक तिहाई हिस्सा है। तो इसको सुलसे दीन करार देना ये जो है बहुत अहम और बहुत बड़ी चीज़ है। इससे अंदाज़ा लगाओ कि ये हदीस शरीफ हज़रात मुहद्दिसीन और हज़रात सलफ़ के नज़दीक कितनी अहमियत की हामिल होगी। तो कहा हज़रत आमिर फरमाते हैं कि मैंने हज़रत नौमान इब्ने बशीर रदी अल्लाहु ताला अन्हु को इरशाद फरमाते हुए सुना, समितु रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम यकूल, कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना, अल हलालु बैनुन, हलाल बिल्कुल जाहिर है, वल हरामु बैनुन, और हराम भी बिल्कुल जाहिर है। यानी शरीयत के अंदर जो चीज़ें हलाल है वो भी जाहिर हैं और जो चीज़ें हराम है वो भी जाहिर है। अब इस जुमले का मतलब क्या? नंबर एक, जितनी चीज़ें हलाल है यानी जाहिर है उसको इस्तेमाल करना मुजिर नहीं है। शरीयत ने जितनी चीज़ों को हलाल करार दिया और वो तमाम हलाल चीज़ें बयीन और जाहिर है तो उसका इस्तेमाल करना इंसान के लिए मुजिर नहीं है। और हराम बयीन और जाहिर है यानी उसका इस्तेमाल करना इंसान के लिए मुजिर है, नुकसानदेह है। ये अल्लाह ताला का बंदों के ऊपर बहुत बड़ा एहसान है, फजलो करम है अल्लाह ताला का, कि जितनी चीज़ें अल्लाह ताला ने बंदों के लिए हलाल फरमाई ये तमाम की तमाम चीज़ें बंदों के लिए फ़ायदा मंद है, उसके इस्तेमाल के अंदर फवाइद रखे हुए हैं। अब ये बात अलग रही कि बाज़ लोगों का मिजाज, बाज़ लोगों की तबीयत ऐसी होती है कि हलाल चीज़ की वो बेतहाशा या ज़रूरत से ज़्यादा उसको इस्तेमाल कर डालते हैं तो उसकी वजह से बाज़ मर्तबा तबीयतों में कोई ज़रर और तकलीफ़ बीमारी वगैरह पैदा हो जाती है। वरना ये है कि जितनी भी चीज़ें बारी ताला ने हलाल फरमाई उसके अंदर इंसान के लिए ज़रर नहीं रखा, कोई नुकसान नहीं रखा। बस ये है कि उसको ख़ास मकदार में इस्तेमाल करो, ज़ायद मकदार में इस्तेमाल मत करो, उसके इस्तेमाल की जो तरतीब तरकीब है उसके मुताबिक इस्तेमाल करो, बेतहाशा उसको इस्तेमाल मत करो। तो गोया के हलाल बयीन और ज़ाहिर है, उसके इस्तेमाल में कोई ज़रर नहीं है, और हराम बयीन और ज़ाहिर है यानी उसके इस्तेमाल के अंदर ज़रर है। अब जितनी भी हराम चीज़ें हैं, चाहे इंसान को बज़ाहिर उसके अंदर कोई फ़ायदा नज़र आता हो लेकिन हकीकत के अंदर उसके अंदर कोई फ़ायदा नहीं है, बल्कि हराम चीज़ के अंदर कुछ न कुछ नुकसान छुपा ही हुआ है। जितनी भी चीज़ें शरीयत ने हराम की तो उसके अंदर इंसान के लिए कुछ न कुछ नुकसान तो है ही है, इसलिए अल्लाह ताला ने अपनी हिकमत कामिला से हराम चीज़ों से इंसान को बचाया कि भाई इंसान उससे बचने वाला बन जावे। बाज़ मरतबा हराम चीज़ के अंदर जो फवाइद बतलाए जाते हैं तो वो फवाइद जो है कोई मुस्तनद नहीं हुआ करते, बल्कि लोग अपने तौर पर उसको बतलाते हैं और अगर कुछ फवाइद है तो भी ही इस्मुहुमा अकबरु मिन नफ़इहिमा, यानी उसके ज़रर का पहलू ज़्यादा होता है उसके फवाइद के मुकाबले के अंदर। नंबर दो, इस जुमले का दूसरा मतलब ये लिया गया कि हलाल ज़ाहिर और वाज़े हैं इसीलिए उसको बेतकल्लुफ इख्तियार करो, हलाल बयीन और ज़ाहिर है इसलिए उसको बेतकल्लुफ इख्तियार करो, और हराम बयीन और ज़ाहिर है इसीलिए उसके करीब भी मत जाओ। हलाल बयीन और ज़ाहिर बेतकल्लुफ इस्तेमाल करो, और हराम बयीन और ज़ाहिर इसीलिए उसके करीब भी मत जाओ। हमारे जामिया डाभेल के साबिक मोहतमिम हज़रत मौलाना मोहम्मद सईद साहब बुज़ुर्ग रहमतुल्लाह अलैह, उनके बारे में बहुत मशहूर है। एक मर्तबा किसी ने पूछा कि हज़रत आपको किस चीज़ से परहेज़ है खाने में, तो फरमाया कि हम मुसलमान हैं बस हराम का परहेज़ है, हम मुसलमान हैं बस हराम का परहेज़ है। ताकि मुसलमान के लिए हलाल चीज़ में पूछना किया कि हलाल में किस चीज़ से परहेज़ है। देखो ये बड़ों की बात कैसी हुआ करती है। तो कहा कि इस जुमले का दूसरा मतलब क्या कि हलाल बयीन है यानी बेतकल्लुफ उसको इख्तियार करो, अपनाओ, इस्तेमाल करो, और हराम बयीन और ज़ाहिर है यानी उसके करीब भी मत जाओ, उससे अपने आप को बचा कर करके रखो। ये है इस जुमले का मतलब। वबैनहुमा मुश्तबिहातुन, अब देखो एक किरात तो ये है वबैनहुमा मुश्तबिहातुन, इसमें फाइल बाबे इफ़आल, बाबे तफ़ील, बाबे इफ्तियाल, तीन बाब से, इसमें फाइल तीन बाब से, बाबे इफ़आल, बाबे तफ़ील और बाबे इफ्तियाल, तीन किरात ये हो गई उसके अंदर। उसके अलावा उसको इसमें मफ़ऊल भी पढ़ सकते हैं बाबे इफ़आल और बाबे तफ़ील से, बाबे इफ़आल और बाबे तफ़ील से उसको इसमें मफ़ऊल भी पढ़ सकते हैं। गोया पांच की रात हो गई उसके अंदर, पांच तरीके से इस लफ्ज़ को पढ़ा जाएगा। उसके अलावा तिर्मिज़ी शरीफ के एक रिवायत के अंदर अमिनल हलाली हमज़े इस्तिफ़ाम के साथ भी रिवायत आई हुई है अमिनल हलाली। अब ये जो वबैनहुमा मुश्तबिहात फरमाया, हुमा का मर्जा है हलाल और हराम, हलाल और हराम के दरमियान में کچھ چیزیں ایسی ہیں جس کے اندر اشتباہ ہے، جن میں شیبہ پیدا کر دیا گیا ہے جو اشتباہ والی ہے۔ دونوں ترجمے دیکھو، حلال اور حرام کے درمیان کے اندر کچھ چیزیں ایسی ہے کہ جو اشتباہ والی ہے یا جن کے اندر شیبہ پیدا کر دیا گیا ہے، یعنی حلال اور حرام کے درمیان کچھ چیزیں ایسی ہے کہ نصوص کے اندر تعارض ہے، قیاس کے اندر تعارض ہے، صراحت نہیں ہے کہ وہ حلال ہے یا حرام ہے۔ لا يعلمها كثير من الناس، اس کو لوگوں میں سے بہت سارے لوگ جانتے نہیں ہیں، لوگوں میں سے بہت سارے لوگ ان مشتبہات کو جانتے نہیں ہیں۔ لوگوں کا مطلب ہے عوام الناس، کہ عوام جو ہے ان مشتبہ چیزوں کو جانتے نہیں ہیں۔ ہاں بڑے علماء جانتے ہیں کہ بھئی یہ مشتبہ چیز ہے، اور بعض حضرات کہتے ہیں کہ مجتہدین جانتے ہیں کہ بھئی یہ مشتبہ چیز ہے۔ تو عوام الناس یعنی جن کے علم میں گہرائی نہیں ہوا کرتی، جن کے علم میں درک نہیں ہوا کرتا، جن کے علم میں پختگی نہیں ہوا کرتی، جن کے علم میں وسعت نہیں ہوا کرتی، جو شریعت کے علوم کو پورے طور پر جانتے نہیں ہیں، وہ مشتبہات کو جانتے نہیں ہیں۔ باقی جو اونچے درجے کے علماء ہیں، جو مجتہدین ہیں، وہ ان مشتبہات کو جانتے ہیں۔ دیکھو یہاں رک کر کے ایک بات سمجھ لو، اہل علم، اہل علم کا مطلب کیا؟ چند کتابیں پڑھ لینے کا نام اہل علم نہیں ہے۔ بعض مرتبہ ایک سند یافتہ مولوی کے مقابلے کے اندر ایک بے سند انسان کا علم زیادہ ہوا کرتا ہے۔ اس نے کثرت سے علماء کی صحبت اٹھائی ہے، کثرت سے اہل علم کے ساتھ اس کا بیٹھنا اٹھنا رہا ہے، کثرت سے اس نے کتابوں کا مطالعہ کیا ہے، حالانکہ اس کے پاس سند نہیں ہے، تو اس کا علم بڑا اونچا اور گہرا ہوتا ہے۔ اور ایک ہے کہ اس نے سند تو لے لی، لیکن سبق کے اندر کتاب النوم کا مطالعہ زیادہ کیا تھا، تو اس کے پاس جو ہے بہت ساری چیزوں کا علم نہیں ہوتا۔ تو سند جو یہ ہمارے یہاں رسمی مدارس کے اندر دی جاتی ہے، اس کا نام عالم ہونا نہیں ہے کہ اس کو عالم کہا جائے، اس کو اہل علم کہا جائے، یہ مراد نہیں ہے۔ یعنی واقعی جن کو شریعت کا گہرائی سے علم ہے، وسعت سے علم ہے، جو مجتہدین ہیں، وہ مشتبہ امور کو جانتے ہیں کہ مشتبہات کیا کیا ہے۔ باقی عام طور پر جن کے پاس گہرا علم نہیں، وسیع علم نہیں، پختہ علم نہیں، یا جن کا علم سطحی ہے، یا جو عوام قسم کے لوگ ہیں، ان کو مشتبہ چیزوں کے بارے میں معلومات رہتی نہیں ہیں۔ یہ ہیں فرمایا کہ لا یعلمها کثیر من الناس، کہ لوگوں میں سے اکثر اس کو جانتے نہیں ہیں۔ فمن اتقى المشبہات، جس آدمی نے اپنے آپ کو اس طرح کی اشتباہ والی چیزوں سے بچا لیا، جس آدمی نے اپنے آپ کو اس طرح کی اشتباہ والی چیزوں سے بچا لیا، استبرأ لدینہ وعرضہ، تو اس نے اپنے دین کو اور اپنی آبرو کو بچا لیا، اس نے اپنے دین کو اور اپنی آبرو کو بچا لیا۔ فمن اتقى، تقوی کے معنی آتے اپنے آپ کو بچانا، تو جس آدمی نے اپنے آپ کو بچا لیا اس طرح کی اشتباہ والی چیزوں سے، تو اس نے اپنے دین کو اور اپنی آبرو کو بچا لیا۔ اپنے دین کو بچا لیا یعنی شیطان اس کو گمراہ نہیں کر سکتا، ایسے آدمی کو شیطان گمراہ نہیں کر سکتا۔ دوسرا مطلب اس کا یہ ہے کہ شریعت کی نظر کے اندر वो आदमी मजम्मत वाला नहीं है, यानी शरीयत की नज़र के अंदर उसकी मजम्मत और बुराई नहीं है, बल्कि शरीयत की नज़र के अंदर वो आदमी एकदम साफ सुथरा है। शरीयत की नज़र के अंदर उसकी कोई मजम्मत नहीं की जाएगी। और अपनी आबरू को बचा लिया, यानी कोई आदमी उसकी इज्जत पर तान तशनी नहीं कर सकेगा। जो आदमी अपने आप को मुश्तबेहात से बचाएगा तो कोई आदमी उसकी इज्जत पर तान तशनी नहीं कर सकेगा।